समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। आदरणीय श्रोता, अहिले धेरै विद्यालयहरूको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ भने अभिभावकहरू पनि आफ्ना नानीहरूलाई कुन विद्यालयमा भर्ना गर्ने भन्ने बारे योजना बनाइरहेको अवस्था छ। यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बुढानीलकण्ठ स्कूल काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा आवासीय रूपमा निशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि छात्रवृत्ति छनौटका लागि सूचना समेत प्रकाशित भइसकेको अवस्था छ। यो अवस्थामा शिक्षा मन्त्रालय र विद्यालयहरूको साझेदारी कार्यक्रम कस्तो कार्यक्रम हो, यसमा विद्यार्थीहरू कसरी सहभागी हुन सक्छन्, सहभागी हुने प्रक्रिया के हो, यसमध्ये एउटा विद्यालय बुढानीलकण्ठ स्कूलमा अध्ययन गर्न अप्नाउनु पर्ने विधि तथा यसको बुढानीलकण्ठ मोडेल जो भनिन्छ त्यो भनेको के हो, यो विषयमा कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्दा हामीसँग हुनुहुन्छ बुढानीलकण्ठ स्कूलका प्रिन्सिपल केशर बहादुर खुलाल। केशर, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
आज हामी खास गरेर जुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र यो विद्यालयहरूको साझेदारी कार्यक्रम छ, यो विषय अनि बुढानीलकण्ठ मोडेल भनेर भनिएको छ नि, त्यो मोडेल अथवा नेपालको समग्र विद्यालय शिक्षाको अवस्थाको विषयमा चर्चा गर्दैछौ। सबैभन्दा पहिला नेपाल सरकारले नै शिक्षा मन्त्रालयले यो विद्यालय शिक्षाको सन्दर्भमा कुरा गर्दाखेरि शिक्षा मन्त्रालयले विद्यालयहरूको साझेदारी कार्यक्रममा निशुल्क अथवा त्यसमा भर्ना हुन चाहने विद्यार्थीहरूलाई सूचना निकालेको छ। यो साझेदारी कार्यक्रम भनेको के हो, बताइदिनु
मुकुन्दजी। अब सबभन्दा सुरुमा त मैले बुढानीलकण्ठ स्कूलको बारेमा छोटो परिचय दिने भए।
हजुर,
2023-22 सालतिर चाहिँ त्यति बेलाको सरकारले बेलायत सरकारलाई एउटा मोडल स्कूल बनाइदिनुहोस् भनेर अनुरोध गरेछ।
हजुर,
मोडल स्कूल कस्तो भन्दा शिक्षामा एकदम गुणस्तर।
हजुर,
तर नेपालमा त्यति बेला जुन जातीय विभेद अनि वर्गीय विभेद विविध किसिमका विभेदहरू थिए र सरकारले त्यसलाई न्यूनीकरण गर्न खोजिरहेको थियो तर असफल भइरहेकोमा एउटा नयाँ आइडिया के आएछ भने सायद हामीले साना बालबालिकालाई नै एकै ठाउँमा राखेर एकै किसिमको वातावरणमा हुर्काउन सक्यौं भने त्यो विभेद चाहिँ उनीहरूको त्यो दिमागमै चढ्दैन र त्यसलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ र भोलि त्यही जनशक्तिलाई प्रयोग गरेर हामीले देशमा यो सन्देश फैलाउन सकिन्छ र गुणस्तर शिक्षा दिन सकिन्छ भन्ने सोच आइसकेपछि बेलायत सरकारले चाहिँ एउटा स्कूल बनाइदियो जसलाई बुढानीलकण्ठ स्कूल भनिन्छ र 2028 सालमा यो सञ्चालनमा आयो। त्यसको लागि के गरियो भन्दा एकदमै धनीदेखि लिएर भनौँ न हरेक क्षेत्र हरेक किसिमले एकदमै सक्षम परिवारका छोराछोरीहरूलाई पनि सशुल्क त्यहाँ पढ्न पाइने, पुनः आवासीय हुने अनि त्यसको साथसाथै प्रत्येक जिल्लाबाट दुर्गम ठाउँमा गएर त्यहाँका अति पिछडिएका वर्ग विविध कारणले पिछडिएका वर्गका छोराछोरीहरू जो चाहिँ अलिक धेरै पोटेन्सियल बोकेका छन् क्षमतावान छन् त्यस्तोलाई छानेर ल्याएर एकै ठाउँमा राख्ने एउटै व्यवहार गर्ने र बेलायती शिक्षकहरू मार्फत उनीहरूलाई चाहिँ शिक्षा दिने तर बेलायतीबाट दिए तापनि नेपालकै करिकुलम फलो गरेर शिक्षा दिने चाहिँ सुरु गरियो। यही दौरानमा राजाका छोराहरू पनि पढे र राजाका छोराहरूसँगै एकदमै न्यून वर्गको दलित भनौँ न भरियाका छोराछोरीहरू चेपाङहरूका छोराछोरीहरू यस्ता पनि सँगै एउटै सुविधा भोगे
समाजका सबै वर्गका
सबै तह र तबकाका
हजुर
चाहिँ एकै ठाउँमा बसेर उनीहरूले गुणस्तरीय शिक्षा हासिल गरेर आज देशमा ठूल्ठूलो कामहरू गरिरहेका छन्। तर ती छानिएर आएका ती गरीब पिछडा वर्गलाई चाहिँ उनीहरूको खर्च चाहिँ नेपाल सरकारले बेहोर्यो र त्यसलाई चाहिँ छात्रवृत्तिको रूपमा दिइयो। अब त्यो परम्परा आजसम्म पनि निरन्तर छ र यसै क्रममा अब आउने शैक्षिक सत्रमा नेपालका दूरदराजबाट 40 विद्यार्थी छनौट गरेर ल्याएर बुढानीलकण्ठ स्कूलमा पढाउनको लागि नेपाल सरकारले अथवा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकाल्यो। तर यो सम्पूर्ण छनौटको कार्य कसले गर्छ भन्दा बुढाइङ्गट स्कूलले गर्छ, तर यसको एउटा छुट्टै छनौट समिति छ, त्यो समिति शिक्षा मन्त्रालयबाट नै, त्यसको अध्यक्षता पनि शिक्षा मन्त्रालयको सहसचिवजीबाट नै हुन्छ। र अब यो विगत केही वर्षदेखि चाहिँ फेरि के गरेको छ भने बुढाइङ्गट स्कूलको त्यो सफलता देखिसकेपछि अरू देशका छवटा गुठीमा, सार्वजनिक गुठीमा सञ्चालन भएका विद्यालयहरूलाई पनि एउटा प्राइभेट पब्लिक पार्टनरसिप प्रोग्राम, साझेदारी कार्यक्रम भनेर चाहिँ त्यसमा सहभागी गरेको छ। र ती विद्यालयहरूमा पनि शिक्षा मन्त्रालयले यही छनौट कार्यक्रम अन्तर्गत छानिएका विद्यार्थीहरूलाई त्यहाँ पनि पठाउँछ र त्यहाँ पनि उसले चाहिँ पार्सियल्ली छात्रवृत्ति दिन्छ, आधी छात्रवृत्ति दिन्छ, आधी स्कूलले नै उनीहरूको खर्च व्यवहार छ। र ती विद्यालयहरूको गुणस्तर वृद्धि विकासको लागि पनि बुढाइङ्गट स्कूल लगायत शिक्षा मन्त्रालयले पहल गरेको छ। त्यसैले अहिले जुन उसले निकालेको सूचना छ, त्यो सूचनामा चाहिँ चार कक्षामा पढ्दै गरेका, त्यो पनि सरकारी स्कूलमा पढ्दै गरेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूले जाँच दिने हो।
मैले जोड्न खोजेको सर, यो साझेदारी कार्यक्रम भनिसकेपछि यो बुढानी कण्ठको मात्र भर्ना होइन, त्यसो
होइन, त्यही भएर यो कार्यक्रमले, अहिले यो छनौट कार्यक्रमले 40+2+77 जना
हजुर
विद्यार्थी छान्छ। ती 40 जनालाई बुढाइङ्गट पढ्न पठाउँछ र त्यसको खर्च सरकारले नै दिन्छ।
हजुर,
त्यसपछि 2 जना भनेको चाहिँ बुढाइङ्गट नगरपालिकाका विद्यार्थीहरू छान्छ, एउटा केटा एउटा केटी, ती चाहिँ बुढाइङ्गटमा पढ्छन्, त्यसको खर्च बुढाइङ्गट स्कूलले नै बेहोर्छ।
हजुर,
र अर्को 77 जना भनेको प्रत्येक जिल्लाको एक एक जनाको दरले छानिन्छन्। ती विद्यार्थीहरूलाई 6 वटा साझेदारी कार्यक्रम अन्तर्गतका सार्वजनिक गुठी विद्यालयहरूमा पठाइन्छ, त्यसको पार्सियल रकम चाहिँ मन्त्रालयले दिन्छ। त्यसैले यो कार्यक्रम साझेदारी, त्यो अर्थमा मन्त्रालय र यी 6 वटा विद्यालय र बुढाइङ्गट स्कूलको चाहिँ साझेदारीमा चाहिँ अगाडि बढेको हुँदा यसलाई साझेदारी कार्यक्रम भनेको
सर। बुझाइ त बुढानी कण्ठमा पढ्न पठाउने भनेर परीक्षा हुन्छ, जिल्ला जिल्लामा हुन्छ नि, अथवा विभिन्न ठाउँमा हुन्छ, देशका विभिन्न ठाउँमा हुन्छ, होइन, बुझाइमा अलि फरक भयो।
पहिला चाहिँ अब बुढाइङ्गटमा मात्रै हुन्थ्यो, होइन,
हजुर,
त्यसकारणले सबैले बुढाइङ्गटमा पढ्न पठाउनको लागि भनिन्थ्यो। तर बुढाइङ्गटको भर्ना सूचना आफ्नै निस्किन्छ, किनभने बुढाइङ्गटमा हामी 1 वर्षमा 136 जना विद्यार्थी लिन्छौं, 42 जना छात्रवृत्तिमा आउँछन् जुन नेपाल सरकारले छानेर यो कार्यक्रम अन्तर्गत पठाउँछ, अरू बाँकी त पुनः शुल्क तिर्ने हुन्, त्यसको छुट्टै भनौँ न छुट्टै सूचना, छुट्टै व्यवस्था गर्छ। त्यसैले यो बुढाइङ्गट स्कूलको कार्यक्रम भन्दा पनि नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम हो, जस अन्तर्गत बुढाइङ्गट स्कूल तथा अरू 6 वटा के अरे सार्वजनिक गुठी संस्थामा पढ्नको लागि पठाइने हो।
तर छान्ने काम त यहाँले गर्नुहुन्छ नि,
हामीले चाहिँ त्यो के भन्छ एडमिनिस्ट्रेटिभ काम चाहिँ हामीले गर्ने हो, तर यो सम्पूर्ण गर्ने चाहिँ छुट्टै समिति छ, छनौट समिति छ, जसको नेतृत्व चाहिँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय शिक्षा महाशाखाको प्रमुख हुनुहुन्छ।
अब भर्ना प्रक्रिया पनि सुरु के अरे छनौट प्रक्रियाको लागि फारम चाहिँ खुलिसकेको हो,
हजुर,
होइन, 5 गतेदेखि 27 गतेसम्म,
1 गतेदेखि नै भनौँ,
1 गतेदेखि नै, होइन,
हजुर,
खुलिसकेको अवस्था छ, होइन। अब यसको लागि अहिले हामी रेडियो नेपालमा कुराकानी गर्दैछौँ किनभने यो प्रक्रियामा देशभरिका सबै ठाउँका विद्यार्थी सहभागी हुन सक्छन्। प्रक्रिया के छ, योमा कस्ता कस्ता विद्यार्थीहरू सहभागी हुन सक्छन्?
यसको क्राइटेरिया सबभन्दा हामीले खोजेको गरीब तथा जेहेन्दार वा विभिन्न कारणले पछि परेका जेहेन्दार विद्यार्थी खोजेको हो, एउटा ट्यालेन्ट हन्ट हो यो बेसिकली। राष्ट्रले सानै उमेरका त्यो ट्यालेन्ट हन्ट गरेर उनीहरूलाई ल्याएर गुणस्तरीय शिक्षा दिन खोजेको हो। त्यसैले पहिलो प्राथमिकता भनेको गरीब हुनुपर्छ र विभेद कारणले पछाडि परेको वर्ग हुनुपर्छ। मासिक 50,000 आमदामी भन्दा बढी आमदामी गर्ने परिवारको छोराछोरी यसमा चाहिँ क्वालिफाई हुँदैनन्। त्यसको साथसाथै तीन कक्षा र चार कक्षा सार्वजनिक के अरे स्कूलमा नै अध्ययन गरेको हुनुपर्छ, बोर्डिङ पढेकोले पाउँदैन, त्यसको एमिस भेरिफिकेसन हुन्छ। र तेस्रो भनेको चाहिँ यो परीक्षा चाहिँ किन लिएको त भन्दाखेरि हामीले एकदमै जेहेन्दार ट्यालेन्ट हन्ट गरेको भएर सबभन्दा राम्रोलाई खोज्छौँ।
साथै अर्को कुरा पनि आउँछ, जस्तै जिल्ला जिल्लाबाट अथवा यहाँले लिने ठाउँहरू छ नि परीक्षा केन्द्रहरू, त्यहाँबाट अथवा अहिलेको हिसाबले भने प्रदेशबाट, त्यहाँका चाहिँ एकदमै जान्ने ट्यालेन्ट विद्यार्थीहरूले ल्याएर पढाइसकेपछि बुढालिङ ठाउँमा चाहिँ सबै ट्यालेन्टै छन् भने त राम्रो भइहाल्छ, सबै राम्रै भइहाल्छ भनेपछि त्यहाँको पढाइ राम्रो हो या देशभरि छानिएको विद्यार्थी राम्रो हुन् भन्ने एउटा प्रश्न छ नि त, यहाँसँग पनि आउने गर्छ।
एकदम एकदम सही हजुर, यो दुइटै कुरा हो है। एक त हामीले द बेस्ट इन द कन्ट्री सबभन्दा धेरै क्षमतावान विद्यार्थी ल्याएर पढाएका छौँ, त्यसकारण पनि बुढाइङ कन्ट्री स्कूलको नतिजा राम्रो हुनुपर्छ, हरेकमा त्यो उत्कृष्ट हुनुपर्छ, त्यो राज्यले खोज्ने नै हो, त्यो स्वाभाविक कुरा हो। तर त्यसको साथसाथै हामी के पनि गर्छौँ भन्दा हाम्रो म्यानेजमेन्टको काम भनेको चाहिँ त्यस्ता विद्यार्थीलाई पढाउने र राज्यले अपेक्षा गरेको गुणस्तर चाहिँ दिन सक्ने जनशक्ति हामीसँग हुनुपर्छ, त्यसको लागि आवश्यक स्रोत साधन हुनुपर्छ र क्वालिटीमा हामी कहिले पनि कम्प्रोमाइज गर्दैनौँ भन्ने चाहिँ हामी एकदम स्पष्ट छौँ। त्यसैले हामीले दिने क्वालिटी पनि एकदम राम्रो, आउने विद्यार्थी पनि राम्रा, त्यसैले यो दुवैको सम्मिश्रण हजुर।
यहाँहरूको मात्र हो या यो कार्यक्रम अन्तर्गत जो अरू छवटा विद्यालयको कुराहरू, टोटल छ विद्यालयहरू, सबैको त्यस्तै छ गुणस्तर?
होइन, बुढाइङ्गण्ठ छुट्टै नै भयो। यी छवटा विद्यालय जो पछि जोडिए नि, यो धेरै वर्ष भएको छैन, यो कार्यक्रम चाहिँ कसरी आएको, यो साझेदारी कार्यक्रम भन्नुहुन्छ भने सार्वजनिक गुठीमा चलेका विद्यालय कुनै जमानामा राम्रै नाम कमाएका तर पछिल्लो पिरियडमा आइसकेपछि यिनीहरू चाहिँ बर्बादीको स्थितिमा पुगिसकेका, सम्पत्ति अलिअलि छ, जग्गा जमिन छ तर विभिन्न पक्षले हडपेर राखेको छ, स्कूलको गुणस्तरमा त्यहाँ कसैले पढाउन पठाउँदै पठाउँदैन, विद्यार्थी पठाउनै नचाहने, त्यस्ता विद्यालयहरूलाई छानेर अनि नेपाल सरकारले सञ्चालक समिति बनायो, जहाँ चाहिँ त्यहाँको हुनसक्छ क्षेत्रीय प्रशासक वा शिक्षाको डाइरेक्टर वा सिडिओ वा जिसिए आदिलाई चाहिँ त्यसको सञ्चालक समितिको अध्यक्ष बनाएर त्यो सम्पत्ति फेरि फिर्ता ल्याएर अनि त्यसमा नयाँ संरचनाहरू बनाउन सहयोग गरेर अनि बुढाइङ्गण्ठ स्कूलले गएर चाहिँ उनीहरूको एकाडेमिक स्ट्यान्डर्ड हेल्प के अरे उत्थान गर्नको लागि सहयोग गर्ने र त्यसै क्रममा सरकारले यो छात्रवृत्तिका विद्यार्थी पनि पठाएर चाहिँ यसरी यो भनौँ न हामी सबैलाई त्यहाँ समेटेको हो। त्यसैले यी विगत वर्षहरूको प्रयासले धेरैवटा स्कूलहरू आज एकदम माथि पुगिसकेका छन्, भर्ना पाउन गाह्रो छ त्यहाँ, किनभने उनीहरूले पनि प्रशस्त सशुल्कमा विद्यार्थी लिनुहुन्छ र भर्ना पाउन गाह्रो भइसकेको छ, यद्यपि एउटा दुईटामा अझै स्ट्रगल छ।
सर यिनीहरू अलिकति समस्या भएन भने अभिभावकहरू बुझाइमा फरक छ होइन, मेरो विद्यालय छोराछोरी अथवा मेरो नानी बुढाली कण्ठ पढ्छ भनेर चाहिँ दूर दराजबाट परीक्षा दिनुहुन्छ, छानिनुहुन्छ होइन, आइसकेपछि ती विद्यार्थीले अन्तै पठाउँदाखेरि त अलिकति कहीँ कहीँ त्यो ग्याप भएर भने यो ग्याप त छ नि त होइन,
होइन त्यो त पक्कै पनि
बुझाइमा फरक हुन सक्छ,
आशा त हुन्छ होइन, आशा पक्कै पनि हुन्छ। त्यसै कारणले अब यो छवटा विद्यालय र बुढाइङ कण्ठको क्वालिटीमा फरक छ नै, उनीहरूले पाउने सेवा सुविधामा फरक छ, तर उनीहरू आज जहाँ अध्ययन गरिरहेका छन् नि, उनीहरूको जुन घरायसी आर्थिक स्थिति छ अनि जुन स्कूलमा पढिरहेका छन् त्यो गुणस्तर र त्यो सुविधाको तुलनामा यी छवटा स्कूलमा पाउने गुणस्तर र सुविधा आकाश जमिन फरक छ, खैर त्यो बुढाइङ्गण्ठ स्कूलको स्तरमा नहोला। र कुनै पनि कम्पिटिसनमा जहिले पनि बेस्टले बेस्ट नै पाउने हो नि त, त्यसकारण कम्पिटिसन हो नि त। त्यसैले यहाँ हामीले स्पष्ट सूचनामा पनि लेखिएको छ साझेदारीमा जानको लागि भनेर, प्लस सबैभन्दा राम्रोलाई बुढाइङ्गण्ठ पठाइन्छ, राम्रो भनेको पढाइमा पनि राम्रो त्यस्तै डिजर्भिङ पनि
भन्नाले यहाँहरू छनौट गर्नुहुन्छ, राम्रो आफ्नोमा राख्नुहुन्छ, अरूलाई अरू ठाउँ पठाउनुहुन्छ,
त्यसरी नै भनौँ। तर हामीले बुढाइगण्डले छान्ने भन्दा पनि यो छनौट समितिले
हजुर
छान्ने हो, नतिजा छनौट समितिले निकाल्ने हो,
यहाँले छान्नु
हामी भनौँ न म एउटा त्यो समितिको सदस्य सचिव चाहिँ हुँ
हजुर,
तर त्यो समितिले छान्ने हो, बुढाइगण्ड स्कुलले छान्ने होइन,
स्कुलको पदाधिकारीमा त्यसरी सहभागी हुँदैन त्यहाँ यहाँ बाहेक।
म छु र एकजना भाइस प्रिन्सिपलले सहयोग गर्नुहुन्छ
हजुर,
हामी छनौटमा जो परीक्षा लिन शिक्षकहरू जान्छन् होइन त्यसको खर्च वर्च सबै बुढाइगण्ड स्कुलले धान्छ, त्यो भएर भने नि एडमिनिस्ट्रेटिभ पार्ट स्कुलले गरिदिन्छ, तर सिलबन्दी क्वेसन लिएर जानुहुन्छ, सिलबन्दी गरेर लिएर आउनुहुन्छ त्यहाँको इडिसियुको प्रमुखको के भन्छ समक्षमा सिलबन्दी गरेका उत्तर पुस्तिका लिएर आउनुहुन्छ र त्यसको जाँच गरिसके कोड गरेर जाँच गरिन्छ, कोड गर्ने पनि यही समितिले गर्छ र डिकोड गर्ने पनि यही समितिले गर्छ अनि नतिजा निकाल्ने पनि यही समितिले गर्छ, बुढाइगण्ड स्कुलले गर्दैन। त्यसकारण यो समितिले राम्रोलाई बुढाइगण्ड पठाउँछ, त्यसपछि आएकालाई चाहिँ अनि यी स्कुलहरूमा पठाउँछ।
जस्तै यही कार्यक्रममा पनि कुरा के छ भने निश्चित परीक्षा केन्द्रहरू तोक्नुभएको छ यहाँ
हजुर,
दूर दराजको व्यक्तिहरूलाई अथवा विद्यार्थीले आउन यसमा सहभागी हुन गाह्रो छ किनभने सकभर सुगम ठाउँहरू रोज्नु भएको छ कि
हजुर,
र अनि अर्को कुरो यसैमा जोडिहाले पहिले सूचना पाउन पनि गाह्रो छ किनभने यहाँहरूको सूचना प्रणालीले गर्दाखेरि सबै ठाउँमा यो सूचना पुगिरहेको अवस्था छैन, अहिले त सबै पालिकाहरूमै पठाएर पनि त यो यसलाई यसलाई अझै व्यापक बनाउन सकिन्थ्यो नि त।
एकदम सही कुरा गर्नुभयो हजुरले, र सबैभन्दा यो कार्यक्रमको सबैभन्दा भनौँ न हामीले चाहेर पनि कमजोर पक्ष भनेको यही सूचना पुर्याउने नै हो, लक्षित वर्गमा सूचना कसरी पुर्याउने सबभन्दा ठूलो च्यालेन्ज, र अब हामीले सीमित क्षेत्रमा मात्रै किन हामीले चाहिँ केन्द्र राख्यौँ भन्दाखेरि खर्चको कुरा उठ्छ, अब कुनै समयमा एकचोटि 75 जिल्लामा केन्द्र राखिएको थियो
त्यति बेला 75 जिल्ला हुँदाखेरि
हजुर, त्यो 75 जिल्ला हुँदाखेरि तर एउटा जिल्लामा दुईजना तीनजना पाँचजना विद्यार्थी सहभागी भइदिए अनि खर्चको अब हिसाब गर्नुहोस् त्यो, त्यसकारण त्यो खर्चले धान्न सक्दैन, र अहिले 26 पनि गत वर्ष हामीले हुम्ला मुगु राखेका थियौँ होइन
हजुर,
त्यहाँ नेपालगञ्जमा पुगिसकेपछि त्यो टोलीलाई हुम्ला उडाउन नसकेर परीक्षा मिति नै सार्नु पर्यो अनि 15 त त्यहाँ गएका टोली कुरेको कुरै हुनु पर्यो, फर्किन त्यस्तै गाह्रो, त्यसले त्यो खर्च जुन सोच्नुभयो भने हामी चाहन्छौँ सबै क्षेत्र क्षेत्रमा पुग्न पाइयोस् तर खर्चले सम्भव छैन। अब कुरो रह्यो सूचना पुर्याउने, सूचना पुर्याउन अति नै गाह्रो छ, टाठाबाठाले आफ्नो ठाउँमा राखिदिनुहुन्छ र जो लक्षित वर्ग त्यसकोमा पुग्न एकदम गाह्रो छ, त्यसकारणले मलाई एकदम गर्व लागेको छ आज रेडियो नेपालले होइन यो कुरा गर्नलाई अवसर दिइदियो, मलाई आशा छ लक्षित वर्गका जो विद्यार्थीहरू छन् उहाँहरूले कतै न कतैबाट यो समाचार पाउनुहुनेछ र नजिकको केन्द्रमा उहाँहरू उपस्थित हुनुहुन्छ।
यदि भनिरहँदाखेरि रेडियो सुनिराख्नुभयो होला तर प्रक्रिया के हो, कहाँ परीक्षा फर्म पाइन्छ, कहाँ बुझाउने, यो कुरा पनि हुनसक्छ
हजुर एकदमै। सबभन्दा सुरुमा चाहिँ हजुरहरूले बुढाइगण्ड स्कुलको वेबसाइट वा शिक्षा मन्त्रालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट वा हाम्रो शिक्षा तथा मानव स्रोत विकास केन्द्र जुन छ उसको वेबसाइटमा गएर हेरिदिनु होला, त्यहाँनिर यो फारम डाउनलोड गर्न पाइन्छ, फारम डाउनलोड गरिसकेपछि अभिभावकले वा कसैको सहयोगमा त्यो फारम भरिदिनुहोस्, त्यसपछि विद्यार्थी पढिरहेको प्रधान अध्यापककोमा लगेर उहाँले त्यसमा चाहिँ तोक लगाइदिनुहुन्छ र विद्यालयको विवरणहरू भरिदिनुहुन्छ, त्यसपछि स्थानीय निकायको शिक्षा प्रमुखले त्यसलाई चाहिँ यो सही सत्य हो भनेर सत्यापन गरिदिनुहुन्छ, त्यो फारम बोकेर परीक्षा केन्द्रमा जानुहोला, अघिल्लो दिन बुझाए पनि हुन्छ, त्यसै दिन बुझाए पनि हुन्छ, 11 परीक्षा सञ्चालन हुन्छ, सहभागी भइदिनुहोस्। यति नै
यो त भयो यो कार्यक्रमको बारेमा हामीले कुराकानी गर्यौँ, खास गरेर शिक्षा मन्त्रालय र विद्यालयहरूको साझेदारी कार्यक्रमको सन्दर्भमा कसरी सहभागी हुने भन्ने, अब बुढा नीलकण्ठ स्कुलकै तर्फ लागौँ है, त्यही कुराकानी गरौँ। अहिले बुढा नीलकण्ठ मोडेल भन्छन् नि स्कुलको कुरा गर्दा विद्यालय गर्दा, त्यो मोडेल के हो?
हजुरको प्रश्नमा जानुभन्दा अगाडि एउटा सन्दर्भ चाहिँ मैले जोड्न चाहिहालेँ. यो कार्यक्रममा सहभागी भएर कुनै विद्यार्थीले यो बुढाइगण्डी स्कूलमा या साझेदारी कार्यक्रममा पढ्न पायो भने उसको भविष्य सप्रिन्छ र यसमा सहयोग भनेको जुन हामीले टार्गेट गरेको वर्ग छ त्यहाँ पुर्याइदिनलाई चाहिँ म विभिन्न स्कूलका शिक्षकहरूलाई म अनुरोध गर्दछु. ठूलो भूमिका प्रधानाध्यापकको हुन्छ, उहाँहरूलाई अनुरोध गर्छु. यदि तपाईँहरूले भर्खरै मात्र यो नेपाल टेलिभिजनबाट कुन टेलिभिजन जस यो हेर्ने कथा भन्ने हेर्नुभएको छ भने विद्या चापानाजीको, उहाँले बेलायतका तारा भनेर एकजना गोपाल साकोटाको चाहिँ त्यहाँ प्रसारण गर्नुभएको छ र गोपाल साकोटाजीले के भन्नुभएको छ भने उहाँलाई गुरु सिंहको झण्डा भन्ने स्कूलमा पढ्दाखेरि हेडमास्टरले तिमी अलि तगडा छौ तर तिमी अब भर्खरै बसाइ सरेर आएको गरिब पनि भयो, यस्तो कार्यक्रम आएको छ यो जाँच दिन जाऊ भनेर भन्नुभयो. उहाँलाई केही पनि थाहा थिएन, उहाँले नै हेडमास्टरले नै लगेर जाँच दिलाउनु भयो. पछि उहाँ छानिनु भयो, सूचना आएपछि हेडमास्टरले नै लगेर आफ्नै खर्चमा बुढाइगण्डी स्कूल पुर्याइदिएर छोडिदिनु भयो र आज उहाँ बेलायतमा एउटा क्यान्सरमा लिडिङ रिसर्च गर्दै हुनुहुन्छ, आफ्नै रिसर्च सेन्टर छ र उहाँलाई चाहिँ नेपाली तारा भनेर यसरी चाहिँ चिनियो. त्यसकारण जो गरिब विद्यार्थी छ उसले उसलाई थाहा हुँदैन, हेडमास्टर शिक्षकहरूले यो अवसर उहाँहरूलाई दिलाइदिनुहोस्. अब बुढाइगण्डा मोडलको हजुरले कुरा गर्नुभयो, आज देशभरि यति धेरै स्कूलहरू छरिएका छन्, सरकारी स्कूलहरू छन्, शिक्षक पुगेको छैन, किताब पुर्याउन गाह्रो छ, विद्यार्थी छैनन् तथापि स्कूल चलाउनु छ त्यहाँ र गुणस्तर आएको छैन. अब गर्ने भनेको यी सबै रिसोर्सेसहरूलाई एकै ठाउँमा ल्याउने र पाएक पर्ने ठाउँमा एउटा आवासीय स्कूल बनाउने र त्यो आवासीय स्कूलमा सम्पूर्ण सुविधाहरू दिने, विद्यार्थी सबैलाई ल्याएर आवासमा राख्ने, जसले तिर्न सक्छ जति सक्छ त्यति तिराउने, नसक्ने राज्यले बेहोर्ने र मलाई लाग्छ ती वरिपरिका रिसोर्स सबै जुटायौं भनेदेखि राज्यलाई थप मार पर्दैन, भार पर्दैन र गुणस्तरीय शिक्षा दिने, यही नै हो बुढाइगण्डा मोडल.
यो सम्भव छ अहिले नेपालमा?
एकदमै सम्भव छ, किनभने जिल्ला जिल्लामा अझै झन् पहाड़ी जिल्लाहरूमा त बसाइसराई यस्तो चर्को भएको छ नि त, गाउँमा विद्यार्थी नै छैनन्, मान्छे छैनन्, त्यसैले सदरमुकाममा एउटा स्कूल खोलौं अथवा अर्को सुगम ठाउँमा कहीँ एउटा स्कूल खोलौं, आवासीय स्कूल, विद्यार्थी सबैलाई ल्याएर त्यहाँ आवासीय पढाउँ, यो त सम्भव छ नि. खर्च जुन सरकारले हरेक स्कूलमाथि गाउँ गाउँका विद्यार्थी नै नभएको ठाउँमा शिक्षक राखेर खर्च गरेको छ नि, त्यो खर्चले त यहाँ मजाले चल्छ नि. हजुर,
मैले बुढानील कण्ठकै हामीले अगाडि साझेदारी कार्यक्रमको कुरा गऱ्यौँ होइन, अब बुढानील कण्ठ स्कूलमा पनि भर्नाका कुराहरू हुन्छ, त्यहीमा कसरी सहभागी हुन सक्छ विद्यार्थीहरू?
सशुल्क पढ्नको लागि
कतिको महँगो छ?
महँगो अब
साझेदारी कार्यक्रम छात्रवृत्तिको कुरा एकातिर,
साधारण नेपालीलाई महँगै भन्छु मैले होइन, अहिले पाँच कक्षामा 25,000 हो
हजुर
मासिक फी र 25,000 सबै खान बस्न पढ्न सबै कुरो इन्क्लुड गरेर 25,000 हो. अब त्यही हजुरले फेरि अहिलेका प्राइभेट स्कूलहरूसँग तुलना गर्नुभयो र हाम्रो जतिको पनि क्वालिटी नदिने प्राइभेट स्कूलहरूसँग चाहिँ तुलना गर्नुभयो भने त हामी त कति सस्तो सस्तो,
पूर्ण आवासीय हो,
पूर्ण आवासीय, हामी त्यहाँभित्र शिक्षक पनि बस्नुहुन्छ, उहाँहरूका छोराछोरी पनि त्यहीँभित्र बसे पनि उहाँहरूका छोराछोरी पनि आवासमै बस्नुपर्छ.
सर, यहाँले राम्रो छ मोडेलका कुराको पनि गर्नुभयो, बुढानील कण्ठ मोडेल चर्चामा पनि छ होइन, यो भइरहँदाखेरि बुढानील कण्ठ स्कूलले जति पहिलोचोटि एसएलसी परीक्षा दिएको थियो त्यति बेला चाहिँ
36
हजुर 14 टप 10 परेकोमा 11 त्यसै विद्यालय
हो,
तर अहिले त्यो देखिँदैन नि पछिल्लो समय.
अब
हजुर,
दुईटा कुरा छन्. एउटा त अब अहिले हामी यसरी बोर्डमा कोही कति भनेर प्रकाशन पनि गर्दैनौ
होइन,
प्रकाशन गर्नु भने म एकदम
विश्वस्त
छु, त्यहाँ अहिले पनि आउँछन् होइन, तर प्रतिस्पर्धा पनि बढेको हो. त्यति बेला जति बेला 36 बुढाइगण्डी स्कूल भनेको आइल्यान्ड थियो होइन, उसका तुलनामा नेपालमा एउटा दुईटा स्कूल यदा कदा थिए होला नभए थिएन
हजुर,
त्यसैले ऊ एकदमै आउटस्ट्यान्डिङ भयो. तर गुणस्तर आज पनि घटेको छैन, त्यो भन्दा धेरै माथि गएको छ। तर खुसीको कुरो भन्नुपर्छ, देशमा धेरै अरू प्रतिस्पर्धामा आएको छ, विशेष गरी प्राइभेट सेक्टर आएको छ, र त्यो प्राइभेट सेक्टरलाई त्यहाँ भनौँ न उसलाई चाहिने जनशक्तिमा हजुरले अहिले पनि हेर्नुभयो भने बुढा गण्डकी स्कुलका ग्रेजुएटहरू एकदमै डाइरेक्टली इन्भल्भ भएका छन् एज अ टिचर, अनि त्यसको साथसाथै उहाँहरूले पनि बुढा गण्डकी मोडललाई नै फलो गरेर यी प्राइभेट स्कुलहरू आउनुभएको हो, त्यसैले बुढा गण्डकी स्कुलको देन एकदम ठुलो छ।
हामी भर्ना कुरा गर्दै थियौँ,
साझेदारी कार्यक्रम चाहिँ भर्नामा त एकदम सजिलो छ हजुर, 23 छुट्टै सूचना निस्किया छ,
यसैमा आएन नि
होइन होइन, चैत्र 23 गते के अरे यो हामी सशुल्क पढ्नको लागि 5 कक्षामा भर्ना लिँदैछौँ हामी, त्यो दिन मात्र भर्ना हुन्छ, के अरे परीक्षा हुन्छ, पछि फेरि हुँदैन, अनि अनलाइन फर्म भर्ने त्यो दिन जाँच दिने प्योरली मेरिटको भरमा हामी रिजल्ट निकाल्छौँ र 100% ट्रान्सप्यारेन्ट हुन्छ, नतिजा जसले पनि हेर्न पाउँछ, विद्यार्थीहरू अथवा अभिभावकले उनीहरूका कापी पनि हेर्न पाउनुहुन्छ, हामी एकदमै ट्रान्सप्यारेन्ट छौँ, प्योरली मेरिट हो। तर अब काठमाडौँ बाहिरका अभिभावकहरूले जसले चाहिँ काठमाडौँसम्म ल्याएर जाँच दिन गाह्रो हुन्छ, यो सहभागी हुन गाह्रो हुन्छ, उहाँहरूले यी छात्रवृत्तिलाई तोकिएका केन्द्रहरू जहाँ छन् त्यसै मितिमा आएर उहाँहरूले हामी चाहिँ सशुल्क पढ्नको लागि जाँच दिन्छौँ भन्नुभयो भने त्यहाँ पनि जाँच दिन्छ।
सामान्य मान्छेलाई पढ्न गाह्रै रहेछ,
सामान्यलाई गाह्रो छ त्यो पक्कै पनि हो, तर अहिलेको परिवेशमा मलाई लाग्छ एभरेज नेपालीलाई अफोर्डेबल हो, त्यसकारणले जो तल्लो त्योभन्दा कम हुनुहुन्छ नि उहाँहरूको लागि लक्षित गरेर यो छात्रवृत्ति कार्यक्रम राखिएको हो नि त, त्यो गुणस्तर दिनको लागि।
अनि सर यो छ नि बुढालीखण्ड स्कुल छ नि, विद्यालयहरू धेरै छन् होइन, तर हाम्रो शैक्षिक दृष्टिकोण के हो, अरू विद्यालयभन्दा यसलाई विशेष अथवा यसलाई मुख्य मानिया छ नि, यसको प्रमुख पक्ष के होला?
प्रमुख पक्ष भनेको समानता
के छ यहाँहरूसँग, त्यस्तो
समानता र गुणस्तर, हामी इक्वालिटीमा विश्वास गर्छौँ, कुनै सबै विद्यार्थी सबै कुरोमा त्यो समान हुनुपर्छ, समान व्यवहार हुनुपर्छ एक, र दोस्रो भनेको गुणस्तर, हामी नेपालमा राम्रो भन्दा पनि विश्वमा हाम्रा जति पनि प्रोडक्टहरू छन् विश्वमा कम्पिट गर्न सक्ने हुनुपर्छ भन्ने हाम्रो सोच हो, र संसारमा आज हजुर जहाँ जानुहोस् कुनै विश्वविद्यालय छैन होला जहाँ चाहिँ हाम्रा विद्यार्थीहरूले पुनः छात्रवृत्तिमा पढेका छैनन्।
यहाँहरूको विद्यार्थी जो उत्पादन छ नि नेपालमा छ या पलायन नै भइसक्यो अवस्था के छ अवस्था?
अब यो दुईटा
शिक्षा नै त्यस्तो छ
होइन, हाम्रो कुरा गर्ने भन्नुहुन्छ भनेदेखि बाहिर पनि छन् र नेपालमा पनि छन्, र यसको अब जिम्मेवारी कसको भन्दाखेरि चाहिँ यो चाहिँ मैले भनौँ न समाजकै भन्छु,
हजुर
नेपाली समाज
हजुर, यहाँनिर ठुलो संख्यामा सामुदायिक विद्यालयहरू छन् अहिले नेपालमा होइन, र पछिल्लो नतिजाहरूलाई हेर्दाखेरि विद्यालय शिक्षाको नतिजा हेर्दाखेरि खस्किँदैछ, त्यति राम्रो छैन हामीले देखिरहेको अवस्था पनि छ होइन, यसलाई सुधार्नुपर्ने सबैको दायित्व पनि हो, यो शैक्षिक गुणस्तर सुधार गर्नको लागि के गर्नु पर्ला, किनभने यहाँ एउटा नमुना स्कुल मोडेल स्कुलको चाहिँ प्रिन्सिपल हुनुहुन्छ,
प्रतिबद्धता हजुर जिम्मेवारी बोध हुनुपर्छ, जस्तै उदाहरणको लागि होइन म आफै पनि तेह्रथुम जिल्लाबाट छात्रवृत्ति पाएर बुढाइगण्डकी स्कुलमा पढेको विद्यार्थी,
त्यहीँको प्रोडक्ट
है, त्यहीँको प्रोडक्ट
हजुर,
मैले विदेशमा पढ्न पनि अवसर पाएँ, तर मैले चाहिँ म फर्केर नेपाल आउँछु भनेर नेपाल सरकारसँग बन्ड गरेर गएको थिएँ र मैले पढिसकेपछि म फर्केर आएँ, अब त्यो इमान्दारिता चाहिँ सबै नेपालीमा हुनु पर्यो पहिलो काम, दोस्रो भनेको नीति बनाउने व्यक्तिहरू र त्यसलाई कार्यान्वयन गर्ने पक्ष र विशेष गरी शिक्षकहरू सबै त्यो जिम्मेवारी त महसुस गर्नु पर्यो नि त, अहिले त्यही खस्केर चाहिँ समस्या आइरहेको, त्यो नभएर नै समस्या आएको,
त्यति मात्र हो या शिक्षकहरूको तालिम र क्षमता विकासमा जसरी ध्यान दिनुपर्छ दिन नसकेर
होइन हजुर, यो सार्वजनिक स्कुलका विद्यालयका शिक्षकलाई जतिको तालिम कसले दिएको छ र अरू कसले पाएको छ, कति तालिम हुन्छन्, तर यो तालिमकै कुरा गर्दाखेरि विश्वविद्यालयले बीएड अनि यी तालिमहरू चलाइरहेको छ नि, बीएड एमएडहरू हो त्यहाँ चाहिँ कमजोर छ है
हजुर,
यो चाहिँ यसलाई ओभरअलिङ हुनुपर्छ, यो गलतै छ, किनभने मैले विदेशमा पनि तालिम लिएर आएको छु, नेपालकामा पनि पढेको छु, होइन यहाँबाट पनि एजुकेसन डिग्री लिएको छु।
सामुदायिक विद्यालयका शिक्षकहरू कमजोर छैनन्?
कमजोर अब अहिले पछिल्लो पिरियडमा जुन आयोगले लिन थालेका छ नि,
हजुर,
यिनीहरू कमजोर छैनन्, एक से एक छन्। त्योभन्दा अगाडि जुन आएका थिए एकदमै कमजोर थिए, तर अहिले एकदम सबल छन्। तर उनीहरूलाई नियन्त्रणमा राखेर साँच्चीकै विद्यार्थीको हितको लागि पढाउने काम चाहिँ गराउन सकिएको छैन। म यति धेरै देख्छु, विभिन्न ठाउँहरूमा देख्छु, स्कुल जानुको सट्टा पार्टीका कार्यक्रममा हिँडेका छन्, टिकटक बनाएर हिँडेका छन्, अनि उनीहरूलाई कसैले केही पनि गर्दैन, बेलागाम छन्।
अन्ततगत यसलाई सुधार गर्नै पर्ने हुन्छ, विद्यालय शिक्षालाई नसुधारिकन सम्भव पनि छैन, र यो एउटा नेपालको शिक्षा क्षेत्रको बाध्यता पनि हो, र नियम कानुनलाई कडाइको साथ अप्नाउनु पर्छ। कसरी सुधार गर्न सकिएला? हामी कुराकानीको अन्त्यमा छौँ।
अब नियम कानुन खडा बनाउन त सबभन्दा सुरुमा जो नेतृत्वमा जान्छ नि
त्यो बनाउनै पर्छ,
उहाँहरू नै त्यो के भन्ने भित्रबाट भावना हुनुपर्छ, म गर्छु र म राष्ट्रसँग समर्पित छु, म इमान्दार छु भन्नु पर्यो, इमान्दार भन्नु पर्यो, त्यहाँबाट अनि सबै सुरु हुन्छन्।
मैले अभिभावक र समाजको दायित्वको कुरा पनि जोड्न खोजेको छु।
पक्कै पनि समाज र अभिभावकले चाहिँ आज सबै प्रतिष्ठालाई चाहिँ पैसासँग दाज्नु भएको छ, त्यसलाई नगरिकन अब यतातिर चाहिँ लाग्नुपर्ने हुन्छ, उहाँहरूले पनि आफ्नो सोच चाहिँ परिवर्तन गर्नै पर्छ।
महँगो विद्यालय पढाएर मात्र
हुँदैन, जहाँ पढे पनि राम्रो के भन्छ राष्ट्रप्रेमको चाहिँ त्यो भावना उत्प्रेरित भएको विद्यार्थी भयो भने त केही गरिहाल्छ नि।
हजुर, हुन्छ सर, हामीलाई समय दिनुभयो। आज बुढानील कण्ठ स्कुल र शिक्षा मन्त्रालय र विद्यालयहरूको साझेदारी कार्यक्रम अन्तर्गतका विभिन्न कार्यक्रमबारे र हामीले चाहिँ भर्ना प्रक्रिया लगायत विविध विषयमा कुराकानी गऱ्यौँ, हामीलाई समय दिनुभयो र यो विषयमा आम हाम्रा श्रोताहरूलाई पनि जानकारी गराइदिनु, यहाँलाई धन्यवाद।
धेरै धेरै धन्यवाद हजुरलाई पनि, र आशा छ यो वर्ष हामीले खोजे जस्ता दूर दराजमा बसेका विपन्न र पिछडिएका वर्गका एकदम भनौँ न धेरै पोटेन्सियल भएका विद्यार्थीहरू चाहिँ ले यो छात्रवृत्ति पाउन् र भोलि देशलाई केही गर्ने अवसर पाउन्।
हस् धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं बुढानील कण्ठ स्कूलका प्रिन्सिपल केशर बहादुर खुलालसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।